असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी नेपालका विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू प्रभावकारी भएनन् भनिरहेका बेला अनुसन्धानको क्षेत्रमा काम गर्ने एउटा अन्तर्राष्ट्रिय संस्थाले नेपालका 21 प्राध्यापकहरूलाई वैज्ञानिकको सूचीमा सूचीकृत गरेको छ। यो संस्था कस्तो प्रकारको संस्था हो र यो संस्थाले वैज्ञानिक छनौट गर्ने आधारहरू के हुन् त? अहिले नेपालका जे जति प्राध्यापकहरू यो सूचीमा सूचीकृत भएका छन् उनीहरूले गरेका कर्म र अनुसन्धानका क्षेत्रहरू के हुन्? यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति 21 मध्ये पहिलो नम्बरमा सूचीकृत हुनुभएका एकजना प्राध्यापक डाक्टर हेमराज पन्त हामीसँग सम्पर्कमा हुनुहुन्छ। हेमराज पन्तज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
हजुर, धन्यवाद, नमस्कार सबैजनालाई।
तपाईँलाई जुन यो संस्थाले सूचीकृत गरेको छ यो कस्तो प्रकारको संस्था हो, कुराको सुरुवात यहीँबाट गरौँ न।
हजुर, यो एउटा टर्की बेस एउटा संस्था हो। यसमा दुईटा साइन्टिस्ट मुराट अल्पर र चेन डोगरले मिलेर सुरु गरेको एउटा यो डाटा बेसको ऱ्याङ्किङ गर्ने संस्था हो यो। र यो यिनीहरूले चाहिँ के गर्छ भनेदेखि गुगल स्कलर जुन चाहिँ वर्ल्ड वाइड डाटा बेस छ जो सबैलाई मान्ने छ, त्यो डाटा बेस युज गरिकन संसारभरिका साइन्टिस्टहरूले कति रिसर्च आर्टिकल निकालेका छन् र तिनीहरूको इम्प्याक्ट, तिनीहरूको साइटेसन कति भएको छ, त्यो साइटेसनको आधारमा जुन निस्किने याच इन्डेक्स र आइटेन इन्डेक्स छ, त्यो दुईटालाई आधार मानेर यिनीहरूले चाहिँ संसारभरिका वैज्ञानिकहरूको चाहिँ ऱ्याङ्किङ गर्ने गर्दछ।
तपाईँ लगायत विश्वबाट जे जति वैज्ञानिकहरू यो संस्थामा सूचीकृत भएका छन् त्यो सूचीकृत गर्ने आधारहरू के हुन्, कुन कुन आधारमा सूचीकृत गर्छ, त्यस्ता कुनै मापदण्डहरू बनाएको होला, त्यो मापदण्डहरू चाहिँ के हुन्?
हजुर, यसको आफ्नो मापदण्ड भन्दा पनि यसले चाहिँ गुगल स्कलरलाई नै बेस गर्ने हो र गुगल स्कलरमा साइन्टिस्टहरूले कतिवटा आर्टिकलहरू निकालेका छन्, ती आर्टिकल कतिपल्ट अरूले साइटेसन गरेको छ र ती नम्बर अफ साइटेसनमा पनि उनीहरूले साँच्चीकै उनीहरूको जुन क्वालिटी छ, जुन इम्प्याक्ट छ, त्यो इम्प्याक्ट भनेको याच इन्डेक्समा नापिने हो र त्यो याच इन्डेक्सको मापनबाट यिनीहरूले विश्वभरिका साइन्टिस्टहरूको ऱ्याङ्किङ निकाल्ने गर्दछ।
अझ यसलाई अझ प्रष्ट पारौँ, जसरी तपाईँहरूलाई त्यो संस्थाले छनौट गर्दछ, त्यो छनौट गरिसकेपछि त्योभन्दा पछाडिका थप प्रक्रियाहरू चाहिँ के हुन्छ, के गर्नुपर्ने हुन्छ त्यसपछि?
त्यस्तो यो संस्थाको त्यस्तो केही पनि छैन। यसले के गर्छ भनेदेखि त्यही गुगल स्कलरलाई डिपेन्ड गरेर आफ्नो एउटा चाहिँ ऱ्याङ्किङ निकालिदिन्छ, त्यसपछि यसले अरू केही पनि गर्दैन।
जसरी तपाईँहरू तपाईँ पहिलो नम्बरमा छनौट हुनुभएको छ, तपाईँ पहिलो नम्बरमा सूचीकृत हुनुभएको छ, त्यसपछि थप 20 प्राध्यापकहरू नेपालबाट सूचीकृत हुनुभएको छ, यसलाई चाहिँ सम्बन्धित निकायले, विश्वविद्यालयले, सरकारले कसरी हेरेको छ, कुन कति महत्वका साथ यसलाई चासो दिएको छ?
हजुर, अब यो अहिलेका आजका दिनहरूमा आएर अलिकति चर्चामा आएको छ, होइन भनेदेखि यो एडी ऱ्याङ्किङ त मैले हेर्दा छु, 4-5 वर्षदेखि नै म यसको सम्पर्कमा छु र यो ऱ्याङ्किङ निकाल्ने गर्दछ, तर यो पालि विशेष चर्चामा आएको छ र यसरी चर्चामा आउनुको एउटा कारण चाहिँ राज्यको चौथो अङ्ग जुन चाहिँ पत्रकारिता छ, यिनीहरूले पनि अलिकति यसलाई असिस्ट गर्न खोजेको जस्तो लाग्छ मलाई। र अब नेपालमा बिस्तारै वैज्ञानिक खोजतिर चाहिँ हामी अलिकति लागेको जस्तो लाग्छ मलाई, सरकारले पनि र युनिभर्सिटीहरूले पनि यसमा अलिअलि ध्यान दिन खोजेको छ, तर जति दिनुपर्ने हो त्यो आजै पुगेको छैन। कमसेकम त्यहाँ काम गर्ने वैज्ञानिकहरू या प्राध्यापकहरू त्यो कम्युनिटीलाई अलिअलि गजाएको जस्तो मलाई लाग्दछ।
पन्तज्यू, जसरी तपाईँहरू यसरी छनौट हुनुभएको छ, विश्वव्यापी रूपमा नै वैज्ञानिकहरू छनौट गर्ने संस्थाले तपाईँहरूलाई पनि छनौट गर्नुभएको छ, तपाईँहरूको छनौट हुँदा विश्वविद्यालयलाई, सरकारलाई यो क्षेत्रका निम्ति उपलब्धिपूर्ण हो, होइन र?
हो नि, देशको कुनै वैज्ञानिक चाहिँ संसारकै ऱ्याङ्कभित्र पर्नु भनेको त देशको लागि यो फिल्डमा त राम्रो कुरा हो नि।
जुन महत्वका साथ सरकारले हेर्नुपर्ने हो, जुन कुरा तपाईँहरू छनौट भइसकेपछि तपाईँहरूलाई लिनुपर्ने कुराहरू त्यो त लिन सकिरहेको छैन होइन सरकारले नै या सम्बन्धित निकायले
त्यो त बिल्कुल नै छैन.
यसका निम्ति के गर्नु पर्ला तपाईँहरू जस्तो वैज्ञानिकबाट त्यो कुरा लिनका निम्ति त्यो उपलब्धि निकाल्नका निम्ति गर्नु चाहिँ के पर्ला तपाईँहरूसँग के कस्तो सहकार्य गर्नुपर्ने आवश्यक देखिन्छ.
सबभन्दा पहिले त विश्वविद्यालयका पदाधिकारीहरूले यसलाई चाहिँ के अरे फन्डलेस बनाउनु पर्यो. उसले चाहिँ आफ्नो आफ्नो फ्याकल्टिजहरूको चाहिँ गुगल स्कलरलाई चाहिँ अध्यावधिक गर्नु पर्यो. किनभनेदेखि अहिले अलिकति समस्या के पाइएको छ भनेदेखि यसो तपाईँले त्यो ऱ्याङ्किङमा पनि हेरेर त्यसको गुगल स्कलरसँग कम्पेयर गर्नुभयो भनेदेखि त्यहाँ अलिकति फेक आर्टिकल्सहरू अपलोड भएका देखिन्छन् र यो कन्ट्रोल गर्ने भनेको विश्वविद्यालयले उसले जसरी यो एटी इन्डेक्सले निकाल्यो त्यसरी युनिभर्सिटीले प्रत्येक वर्ष आफ्नो निकाल्नु पर्ने हो. यो निकाल्यो भनेदेखि त्यहाँ काम गर्ने फ्याकल्टीहरू चाहिँ अलिकति आकर्षित हुन्छन् उनीहरूलाई मोटिभेसन हुन्छ रिसर्च गर्ने मन लाग्छ. त्यो भएको हुनाले सबभन्दा फर्स्टमा त युनिभर्सिटी आफैले आफ्ना चाहिँ प्राध्यापकहरूको ऱ्याङ्क के छ गुगल स्कलरमा उनीहरूले पब्लिकेसन गरेको त्यसको इम्प्याक्ट के छ त्यसको आधारमा प्रत्येक वर्ष मैले बाहिर के देखेको छु भनेदेखि प्रत्येक देशमा वर्षको लास्टमा चाहिँ उनीहरूले चाहिँ आफ्नो युनिभर्सिटीहरूको फ्याकल्टिजहरूको ऱ्याङ्किङ निकाल्ने गर्छ र तिनीहरूलाई चाहिँ मोटिभेसन गर्नको लागि डिफ्रेन्ट उनीहरूको प्राइजहरूदेखि दुरी सबै राखेको हुन्छ. त्यस्तो चाहिँ हामी कहाँ सिस्टम बिल्कुल छैन. त्यो भएको हुनाले सबभन्दा फर्स्टमा अब यो विषयमा अझै गहन राम्रोसँग हेर्ने हो भनेदेखि अधिकांश कुराहरू फेक देखिन खोजिरहेका छन्. यो फेकलाई चाहिँ अब वर्ल्ड समुदायमा चाहिँ नेपाललाई चाहिँ यो फेकबाट बचाउनको लागि पनि विश्वविद्यालयका पदाधिकारीहरूले त्यो गुगल स्कलरमा भएको डाटा अथेन्टिक छ कि छैन सबैले चाहिँ त्यसलाई चाहिँ आफ्नो चाहिँ इथिक्स अनुसार राखेका छन् कि छैनन् त्यो चाहिँ हेर्न सबभन्दा जरुरी छ. अब त्यो बाहेक त्यसपछि बल्ल चाहिँ सरकारले यो विषयमा यसरी आफ्नो ठूलो कन्ट्रिब्युसन दिएका साइन्टिस्टहरूको जुन चाहिँ आउटपुट छ त्यसलाई चाहिँ देश विकाससँग जोडेर लान सक्यो भनेदेखि पक्कै पनि देशले फड्को मार्न सक्छ.
तपाईँले के कुरामा अनुसन्धान गर्नुभएको थियो र के कुरामा काम गर्नुभएको थियो जसका कारणले तपाईँ अन्तर्राष्ट्रिय स्तरमा यसरी वैज्ञानिकहरूको सूचीकृत हुनुभयो अझ नेपालबाट प्रतिनिधित्व गर्ने प्राध्यापकहरूको तर्फबाट पहिलो नम्बरमा सूचीकृत हुनुभयो. कुन विषयमा तपाईँले अनुसन्धान गर्नुभएको थियो र कुन विषयमा काम गर्नुभएको थियो.
अब काम गर्नुभएको थियो भन्दा पनि म काम गरिरहेको छु भन्ने मैले बुझ्छु किनभनेदेखि म लगातार आफ्नो इफोर्ट चाहिँ लगाइरहेको छु आफ्नो सिप आफ्नो नलेज र आफ्नो मेहनतले मैले चाहिँ काम गर्ने गरिरहेको छु र मैले विशेष गरेर अहिले संसारभरिमै नयाँ आएको रिनाउन्ड टेक्नोलोजी जसलाई भन्छ न्यानो टेक्नोलोजी जसले चाहिँ हेल्थ केयरदेखि लिएर इन्भाइरोमेन्टल रेमेडिएसनदेखि लिएर सबै कुरामा चाहिँ यसको ठुलो एप्लिकेसन छ. त्यसैले यो एउटा इन्टरडिसिप्लिनरी रिसर्च एरिया हो. यसले मेडिकलदेखि लिएर इन्जिनियरिङदेखि लिएर साइन्सका थुप्रै विधाहरूलाई एड्रेस गर्न सक्छ थुप्रै विधाहरूको चाहिँ समस्यालाई समाधान गर्न सक्छ. अब मैले न्यानो टेक्नोलोजीमा एउटा न्यानो म्याम्ब्रेनहरू डेभलप गर्ने टेक्निक्समा रिसर्च गर्न खोजेको हो र यसमा मैले थुप्रै खाले नयाँ नयाँ म्याम्ब्रेनहरू बनाएको छु. न्यानो म्याम्ब्रेन्स न्यानो भनेको ब्याक्टेरिया भाइरसहरूलाई पनि छान्न सक्ने त्यस्ता खाले म्याम्ब्रेन बनाएको छु र ती म्याम्ब्रेनहरूले तपाईँहरूको मान्छेको हेल्थ केयर टेक्नोलोजीमा इन्भाइरोमेन्टल रेमेडिएसनमा ठुलो चाहिँ असर पार्न सक्ने मैले निकालेको छु.
विश्व समुदायले तपाईँले गरेको यो कर्मलाई छनौट गरिरहेका बेला नेपालभित्रैका संस्थाहरूले चाहिँ किन त्यति महत्त्वका साथ नहेरेको.
अब नेपालभित्र पनि अब अलिअलि चाहिँ हेर्ने गरेको छ. जस्तो दुई वर्ष अगाडि नासले पनि मलाई चाहिँ नेपाली प्रविधि वैज्ञानिक भनेर सम्मान गरेको थियो तर पनि अब यो फोकसको एरिया भएर मेन चाहिँ सरकारको चाहिँ फोकसको एरिया भएन सरकारले
मैले जोड्न खोजेको चाहिँ त्यही थियो जुन कुरा तपाईँले उत्पादन गर्नुभएको छ या तपाईँले जुन कुराको विषयमा अध्ययन अनुसन्धान या काम गरिराख्नु भएको छ त्यसलाई व्यावहारिक रूपमा ल्याउनका निम्ति किन त्यति धेरै महत्व नदिएको होला भनेर मैले जान्न चाहेको.
हजुर हजुर अब यहाँ हाम्रो यो सरकारको नीति नै भनौँ अब के छ भनेदेखि आज लगानी गरेर भोलि चाहिँ यसको प्रतिफल पाउँछ भन्ने बोल्ने प्रतिफल पाउँछ भन्ने हाम्रो मानसिकता हो तर विज्ञानमा त्यस्तो हुँदैन. विज्ञानमा 10 वर्ष लाग्न सक्छ. त्यसैले कमसे कम देशको केही बजेट चाहिँ यसमा खर्च गर्नुपर्ने हुन्छ. जस्तो मानौ तपाईँले साउथ कोरियामा मैले पिएचडी गरेर आएको साउथ कोरियाका मैले देखेको देशको चाहिँ उनीहरूको बजेटको 5% बजेट चाहिँ आरएनडीमा चाहिँ उनीहरूले खर्च गर्छ भनेदेखि हाम्रो देशमा 0.5% पनि छैन त्यो बजेटको पनि. अब हाम्रो र कोरियाको बजेटको क्वान्टिटी नै त्यत्रो फरक छ. अब त्यसमा पनि उनीहरूको चाहिँ 5% चाहिँ त्यसमा खर्च गरिरहेको छ भनेदेखि हाम्रो चाहिँ 1% भन्दा मुनि पनि त्यसको बजेट नहुनुमा चाहिँ यो चाहिँ यसको मेन कारक हो. किनभनेदेखि हामीलाई सफिसियन्ट फन्डिङ छैन भनेदेखि रिसर्चमा चाहिने केमिकल्सहरूदेखि लिएर त्यहाँका विद्यार्थीहरूदेखि लिएर सबै कुराहरूको चाहिँ लगानी गर्नुपर्ने हुन्छ. अब यो लगानी चाहिँ हामीले व्यक्तिगत तर्फबाट गर्न सक्दैनौँ. यो लगानी गर्ने भनेको राज्यले गर्ने हो. अब राज्यले यसमा विशेष सोचिदियो भनेदेखि पक्कै पनि नेपालमा पनि विज्ञान प्रविधि क्षेत्रमा अगाडि बढ्नेछ.
विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू पनि स्थापना भएका छन् अनुसन्धान केन्द्रहरू पछिल्लो दिनमा प्रयोगविहीन र प्रभावकारी विहीन भएका छन् भन्ने गरिएको छ। त्यो अनुसन्धान केन्द्रलाई चाहिँ विश्वविद्यालयले किन सक्रियताका साथ अगाडि बढाउन नसकेको, त्यो तपाईँ एकजना प्राध्यापक पनि हुनुहुन्छ, विश्वविद्यालयमा काम गरिराख्नु भएको छ, यसको पछाडिको कारण चाहिँ के होला?
हजुर, अब मैले देखेको तपाईँको आजै बनौ यो यी रिसर्च सेन्टरहरूमा चाहिँ आफ्ना मान्छेहरू भर्ती गर्ने क्वालिटीका मान्छेहरू नहेर्ने, जो आफ्ना मान्छेहरू छन्, जो पार्टीका झोला बोक्ने मान्छेहरू छन्, ती मान्छेहरूलाई लगेर त्यसको चाहिँ नेतृत्व दिने जुन चाहिँ ट्रेन्ड आएको छ, यसले गर्दाखेरि चाहिँ धराशयी भएका छन्। पछिल्ला दिनहरूमा जब चाहिँ यो पार्टीगत सिस्टममा गएर विश्वविद्यालयमा भागभण्डाका कुराहरू आउन थाले, यो भागभण्डामा चाहिँ क्वालिटी नभएका मान्छेहरू, पार्टीका झोला बोक्ने मान्छेहरू ती पोस्टमा पुग्न थाले र तिनीहरूले चाहिँ यो रिसर्च फिल्डमा होइन कि पोलिटिक कल फिल्डमा बेसी चाहिँ योगदान गर्न थाले। त्यसले गर्दाखेरि अहिले चाहिँ विश्वविद्यालयका रिसर्च सेन्टरहरू धराशयी भएका छन्। कुनै वास्तवमै भन्यो भने कुनै एउटा सिनको बाँच्ने कामसम्म गरेका छैनन् र यसमा चाहिँ सरकारले अझै विशेष गरेर सोच्नुपर्ने बेला आएको छ।
आफ्नो बलबुताले त्यो क्षेत्रसम्म, त्यो ठाउँसम्म, त्यो सूचीसम्म पुग्न सक्नुभयो, अब गर्नुपर्ने कुरा के हो विश्वविद्यालयहरूले?
अब विश्वविद्यालयले मेन चाहिँ सरकारसँग कोर्डिनेसन गरेर R&D के अरे फन्डिङ चाहिँ बढाउनु पर्यो र रिसर्च गर्ने फ्याकल्टीहरूलाई चाहिँ सफिसियन्ट एमाउन्टमा चाहिँ फन्डिङ दिनु पर्यो, त्यो एउटा हुनु पर्यो। र तपाईँको जुन रिसर्च सेन्टरहरू छन् ती सेन्टरहरूमा चाहिँ क्वालिफाइड मान्छेहरू त्यो फिल्डमा, जसरी यो ऱ्याङ्कमा आएका मान्छेहरूलाई नै ऱ्याङ्क वाइज हिसाबले लाने हो कि गुगल स्कलमा आएका मान्छेहरूलाई लाने हो कि, त्यो त्यो एउटा चाहिँ बेसिस बनाएर त्यसरी चाहिँ संस्थाको के अरे रिसर्च सेन्टरको प्रमुखको हैसियत दियो भनेदेखि पक्कै पनि अहिलेको भन्दा यसले चाहिँ यो यो विषयमा अगाडि बढाउनको लागि मद्दत गर्नेछ।
विश्वविद्यालय स्वयं आफै अनुसन्धान केन्द्र हो, विश्वविद्यालयभित्रका अनुसन्धान केन्द्रहरू त छँदै नै छन्, विश्वविद्यालय स्वयं त्यो अनुसन्धानका क्षेत्रमा, आफै पनि अनुसन्धानका क्षेत्रमा त्यति धेरै सक्रिय छैनन्, त्यति धेरै चासो देखाएको छैन भन्ने गरिन्छ, यो यो आरोप चाहिँ यथार्थ हो?
यो त सही हो नि, तपाईँको रिसर्च मोटिभेटेड जुन चाहिँ पदाधिकारी हुन्छ, त्यस्तो पदाधिकारी यदि चाहिँ लिडरसिपमा आएको छैन भनेदेखि उसले त्यहाँतिर हेर्दैन, उसले केवल जे जे आफ्नो दिमागमा आउँछ त्यस्तोतिर चाहिँ फोकस गर्ने गर्छ। र यो दुर्भाग्य भनौँ, हामीले अहिलेसम्म यस्तो अवस्थामा चाहिँ देशमा चाहिँ साइन्टिफिक फिल्डमा चाहिँ दखल गर्ने मान्छेलाई चाहिँ यदि विभिन्न संस्थाहरू निकायहरूको चाहिँ प्रमुखमा लगियो भनेदेखि पक्कै पनि उनीहरूले चाहिँ यो डिरेक्सनमा काम गर्ने थिए र विज्ञान र प्रविधिको विकास हुने थियो।
न्यानो टेक्नोलोजीमा तपाईँले जुन अनुसन्धान गरिराख्नु भएको छ, नेपाल जस्तो मुलुकका निम्ति त्यो कति प्रभावकारी हुन्छ, कति उपयोगी हुन्छ?
अब न्यानो टेक्नोलोजी भनेको अहिले हेर्नुहोस् तपाईँको जस्तो भनौँ न, क्यान्सर ट्रिटमेन्टदेखि लिएर क्यान्सर डिफ्रेन्ट डिजिजको डायग्नोसिसदेखि लिएर यी सबै चिजहरूमा युज हुने भनेको यही टेक्नोलोजी हो। त्यसैले संसारभरिका यी प्रविधिहरू एडभान्स किन भएका छन् भन्दाखेरि यही टेक्नोलोजीमा के अरे बेसिस गरेर यो एडभान्स भएको हो। त्यो भएको हुनाले त्यही कुरा पनि नेपालमा छ। अब नेपालमा पनि हाम्रा डिफ्रेन्ट जडीबुटीहरू छन् र यी जडीबुटीहरूलाई न्यानो फर्मुलेसन गरेर यदि हामीले मार्केटमा लान सक्यौँ भनेदेखि पक्कै पनि यसले देशको विकासमा फड्को मार्न सक्ने थियो।
अन्तिममा तपाईँ लगायत बाँकी 20 प्राध्यापकहरू विश्वको त्यो संस्थामा वैज्ञानिकको सूचीमा सूचीकृत हुनुभएको छ, ती सबै वैज्ञानिकहरूको तर्फबाट भन्नुपर्ने कुराहरू केही छन्?
अब यसमा मैले यहाँलाई अघि नै अनुरोध गरेँ, सबभन्दा फर्स्टमा त यो गुगल स्कलरमा डिपेन्ड गरेर बनाइएको ऱ्याङ्किङ हो, त्यो भएको हुनाले गुगल स्कलरमा फेक आर्टिकल्सहरू चाहिँ कसैका छन् भने उहाँहरूले निकाल्नु पर्यो, यसलाई सबैले निकालिदिनु पर्यो। अब यसमा चाहिँ विश्वविद्यालयले पनि चाहिँ कन्ट्रोल गर्नु पर्यो, नेपाल चाहिँ रिसर्चमा फेक छैन भन्ने कुरा पनि प्रश्न पार्न जरुरी छ, किनभनेदेखि यहाँ चाहिँ विश्व वैज्ञानिक समूहले के हेर्छ भनेदेखि यो साउथ एसियामा पनि त्यसमा पनि हाम्रो जस्ता कन्ट्रीहरूमा चाहिँ विज्ञानमा चाहिँ फेक कुराहरू चाहिँ राखिरहेका हुन्छन्, फेक आर्टिकल निकालिराखेका हुन्छन्, फेक डाटाहरू चाहिँ युज गरिराखेका हुन्छन् र त्यति मात्र होइन, स्पष्ट देखिने गरी गुगल स्कलरमा पनि आफ्नो नभएका आर्टिकलहरू पनि इन्सर्ट गरेका थुप्रै पाएको छु मैले। त्यसरी मैले सबैलाई त्यो अनुरोध गर्छु, सबैले आफ्नो चाहिँ आर्टिकल्स मात्रै त्यसमा राख्नु पर्यो, फेक चाहिँ इथिक्स बाहिरको काम चाहिँ गर्नु भएन। अब यो यति हुँदाहुँदै पनि अब अहिलेका विगतका दिनहरूमा चाहिँ यसमा चाहिँ राज्यको पनि अलिकति फोकस हुन खोजिराखेको छ, पत्रकारिताको पनि अलिअलि फोकस गर्न खोजेको छ र युनिभर्सिटीहरूले पनि यसमा अलिअलि चाहिँ ए रिसर्चमा चाहिँ यस्तो हुँदो रहेछ है, रिसर्चमा यी मान्छेहरूले काम गरिरहेछन् भन्ने कुरा चाहिँ पक्कै पनि आएको छ। यसको लागि म सबैलाई धन्यवाद दिन चाहन्छु।
समय उपलब्ध गराइदिनु भयो रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
धन्यवाद।
आजलाई कार्यक्रम शैक्षिक बहस यति यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाएर प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस
असतोमा सतेगमाए।